आजको विषय चाहिँ घर घरको बारेमा कुरा गर्दाखेरि चाहिँ एउटा बिल्डिङ हुन्छ घर भनेको चाहिँ त अङ्ग्रेजीमा चाहिँ HOME होम भन्छ। त्यो अङ्ग्रेजीमा होम भनेको चाहिँ मान्छेहरूको यो चाहिँ एउटा परिवार होइन। त्यसमा के हुन्छ आमा बाबु छोराछोरी हुन्छ होइन एउटा परिवार। यो परिवारको सम्बन्धमा परिवार यो घर घर त्यसलाई भन्छ असल घर त्यसको बारेमा हामी कुरा गर्न लागेको छौँ। अनि त्यही कारणले तपाईँलाई म अलिकति त्यसकै बारेमा बताउन चाहन्छु। असल घर असल घर अब असल घर असल घर हुनलाई चाहिँ यहाँनिर मैले एक दुईवटा कुरा लेखेको छु अनि तपाईँलाई म सरसर्ती भन्न चाहन्छु। तिनवटा तत्त्वहरू आधारभूत कुराहरू महत्त्वपूर्ण कुराहरू यो घर असल घर हुनलाई चाहिँ यो तिनवटा कुराहरू हुनुपर्छ। त्यसैले हामीले जुन असल घरको बारेमा कुरा गर्छौँ अघि तपाईँलाई पुरै भूमिका बाँधेको छु नि मैले त्यो जागृति त्यो परमेश्वरमा समर्पित हृदय त्यो सबै कुरा छ नि त्यो पहिलो कुरा हो। त्यो भएर मात्रै असल घर आउँछ। तर असल घरमा के कुरो हुन्छ साँचो परिवार अथवा होम अथवा घर चाहिँ के हो त भन्दाखेरि तिनवटा कुराहरू छन् त्यसमा एउटा प्रेम। अब यहाँनिर प्रेमको कुराको मतलब चाहिँ के हुन्छ भने अब नेपालीमा प्रेम माया के शब्दहरू छन् त्यसको। अब संसारिक हिसाब किताबले अब आजकल चाहिँ आई लभ यु भन्ने चाहिँ सबैले जाने हुन्छ। मेरो आमाले पनि जान्नुहुन्थ्यो त्यति चाहिँ है। मेरो छोराहरूसँग कुरा गर्दा आई लभ यु भन्नुहुन्थ्यो। तर आई लभ यु भनेको मतलब यति सस्तो छ अहिले। त्यस कारण कहिलेकाहीँ हामीलाई यो प्रेम भनेको के भनेर बुझ्नलाई पुरै त्यसको अङ्ग्रेजीमा डिस्क्रिप्सन भन्छ त्यसको पुरै परिचय हेर्नुपर्छ त्यसको पुरै परिभाषा हेर्नुपर्छ बुझ्नुहुन्छ। त्यस तपाईँ र म यस्तो खालको मान्छे हौँ संसारमा जुन प्रकारले हरेक मान्छेले कुरा गर्छ हरेक मान्छेले बुझ्छ हरेक मान्छेले बुझाउँछ त्यो र तपाईँ र ममा धेरै फरक छ। किन हामी त परमेश्वरको छोरछोरी हो यो संसारको नागरिक पनि होइन बुझ्नुहुन्छ। हामी फरक छौँ नि। हाम्रो सबै कुरा चाहिँ परमेश्वरको इच्छाबाट आउँछ उहाँको वचनबाट आउँछ यीशुको योजनाबाट आउँछ उहाँको आत्माबाट आउँछ बुझ्नुहुन्छ। तपाईँ र ममा परमेश्वरको समाज आउँछ यो कुरो तपाईँले बुझ्नुपर्छ। सानो सानो कुरामा नअड्किनुहोस् प्रियहरू। अहिलेसम्म तपाईँमा यो कुरा बदलिया छैन तपाईँमा अझै कमजोरीहरू छ तपाईँमा अझै पाप छ भने अघि पाँचवटा क्षेत्र पापको छ भनेदेखि आज तपाईँले मिलाउन सक्नुहुन्छ। यो नै सबभन्दा ठुलो कुरा हो सुसमाचार। कुनै पनि बेला हामी फर्किन सक्छौँ। अनि दोस्रो कुरन्थी 3:14-15-16 के छ जब येसुतिर हामी फर्किन्छौँ त्यहाँ के भनेको छ तपाईँलाई त्यो पढ्न चाहन्छु। दोस्रो कुरन्थी 3:16 अब प्रभु आत्मा हुन्छ अनि जहाँ प्रभुको आत्मा हुन्छ त्यहाँ स्वतन्त्र हुन्छ। त्योभन्दा अगाडि 14 नै पढ्नु पऱ्यो 3:14 तर तिमीहरूको मन कठोर भएका थिए किनकि आजको दिनसम्मै पुरानो करार पढ्दा यो घुम्टो रहिरहन्छ जुन घुम्टो ख्रिस्टद्वारा मात्र हटाइन्छ। हो आजसम्म पनि मोसाको पुस्तक पढ्दा तिनीहरूको हृदयमा घुम्टो हालिएको हुन्छ तर जब मानिस प्रभुपट्टि फर्कन्छ 16 हो त्यो घुम्टो हटाइन्छ बुझ्नुहुन्छ। अघिदेखि नै मैले भनिरहेको छु नि म बुद्धिमान छु म त शिक्षित छु म धेरै जान्ने छु भनेर जो सोध्छ नि जबसम्म उसले आफ्नो हृदयमा परमेश्वरलाई काम गर्न दिँदैन मतलब अङ्ग्रेजीमा एउटा शब्द छ सरेन्डर हामी नेपालीमा आत्मसमर्पण भन्छौँ। अनि हामी धेरै जसोलाई यसको मतलब थाहा छैन। परमेश्वरलाई विश्वास गरेको भनेको त आत्मसमर्पण हो खासमा सम्पूर्ण कुरा उहाँलाई दिने हो। अनि वास्तवमा रोमी 12 एक पद र दुई पदमा जुन कुरा छ नि त्यो कुरा हो। हामी कतिले त्यो बुझेकै हुँदैन न त बुझाउँछ कसैले होइन। तर जब त्यस्तो हुन्छ तब हामी साँचो प्रेम गर्न सक्छौँ। त्यसैले आजको विषयमा फेरि गइहाल्नु अलमल नहुनु। त्यसैले मैले अघि के भनिरहेको थिएँ मैले जे जे कुरा भनेको छु तपाईँलाई लाग्छ मेरोमा त यो छैन होइन। सिरियसली सोच्दाखेरि छ कि छैन तपाईँले जाँच्नुपर्ने हुन्छ। बाइबलमा जाँच्ने कुराको बारेमा धेरै ठाउँमा लेखेको छ। हाम्रो विश्वास साँच्चै छ कि छैन विश्वासको फल छ कि छैन हामीले आफैलाई जाँच्नुपर्छ नि। मैले घरिघरि यहाँ दोस्रो कोरन्थी 13:5 भनिराखेको छु आफैलाई जाँच भन्ने हरेकले जाँच्नुपर्छ। म आफैलाई जाँच्छु म हरेक दिन जाँच्छु किनभने कुनै पनि बेला मलाई परमेश्वरको बाटोबाट दाहिने बायाँ लाउन सक्छ। उहाँले सुरक्षा त दिनुहुन्छ, होइन? उहाँले भन्नुहुन्छ म तेरो साथमा सधैँ छु युगको अन्तसम्म। त्यो पनि येशूले भन्नुभएको अन्तिम वाक्यहरू मध्येका मत्ती 28:20 पदको अन्तमा, होइन, युगको अन्तसम्म सधैँ म तिम्रो साथमा छु। येशू प्रभु हुनुहुन्छ नि, उहाँले सहायता गर्नुहुन्छ, तर पनि उहाँले जबरजस्ती पक्रन राख्नुहुन्न। तपाईँ र मैले उहाँलाई स्वइच्छाले पछ्याउनु पर्छ। त्यस कारणले तिनवटा तत्त्व हो त्यो चाहिँ असल घरको निम्ति, त्यो चाहिँ प्रेम, सत्य, अर्को चाहिँ वास्तवमा यो सङ्घर्ष भन्छ, सङ्कष्ट भन्छ। तर सङ्कष्ट अलिकति बुझ्नुपर्छ, त्यो के हो भने हाम्रो जीवनमा जब सङ्कष्ट, सङ्घर्ष, अप्ठ्यारो परिस्थिति आउँछ नि, त्यसलाई हामीले कसरी लिन्छौँ, त्यसप्रति के प्रतिक्रिया दिन्छौँ। धेरै जस्तो मान्छे पैसा नहुँदाखेरि धेरै गनगन गर्छ, गर्नै पऱ्यो, बिचरा कति दुःख भएको छ। परमेश्वरमा गएर भरोसा गर्नु पर्यो, आफूसँग जे छ त्यसैमा सन्तुष्ट हुनु पर्यो। अनि हामीले नहुँदा पनि अथवा मान्छेले हामीलाई मुख छाडेर बोल्न थाल्यो, झगडा गर्नु थाल्यो, के गरे गर, क्रिस्चियनले नगर्ने कुरा गरिरहेछ, हामी के गर्छौँ, त्यो सङ्कष्ट हो एउटा किसिमको। तर असल होम के हुन्छ, परमेश्वरले के गरेको चाहनुहुन्छ उहाँको धार्मिकता अनुसार। त्यही कारणले येशु प्रभुले पहाडी उपदेशमा यतातिर गालामा हानिलाई अर्को गाला थाप, त्यही भने कसैले केही भनिहाल्यो भने हामी त्यसको चित्त बुझ्ने अझै सानो ढुङ्गाले छ्यास हान्यो भने यत्रो इट त्यो होइन। हामी प्रभु येशुले के गर्नुभयो, उहाँले कहिल्यै पनि बदला लिनु भएन, प्रार्थना गर्नुभयो, क्षमा दिनुभयो। तपाईँ र मलाई चाहिँ येशु प्रभुले मेरो अनुसरण गर भनेर भन्नुभएको छ। अनि हिजो मैले हाम्रो कतिजना बप्तिस्मा लिने तयारी हुनेहरूलाई म भन्दै थिएँ यो बप्तिस्मा अनुसरण, किनभने यो धार्मिकता पुरा गर्नलाई येशु प्रभु आफैले पनि गर्नु, हामीले गर्नुपर्छ। तर कसले लिनु सक्छ बप्तिस्मा, जसले, त्यो धेरै कुरा मैले हिजो भनेको थिएँ। एक्चुअली त्यो मेसेज म त्यहाँ राख्ने योजना छ, हाम्रो भाइले जब दिएपछि मैले चाहिँ त्यसलाई रेकर्ड गरेको छैन। त्यस कारणले अब यहाँनिर त्यो घर भनेको चाहिँ प्रेम छैन भने त्यो हामीले कुरा गरेको साँचो परमेश्वरको उपस्थिति भएको परमेश्वरले घर पनि यस्तो कुरा हो जो परमेश्वरले सुरु गर्नु, घर विवाह यो परमेश्वरले सुरु गर्नु, मान्छेले गरेको होइन। आज मान्छेले गर्दाखेरि घर के भएछ, विकृति, दुनियाँ किसिमको, तपाईँले समाजमा त्यसको बारेमा नामै नलिउँ कति किसिमको विकृति छ। अनि तपाईँ र मलाई विकृतिबाट बचाउने के हो, परमेश्वरको वचन, पवित्र आत्माले उहाँको वचन हाम्रो हृदयमा ल्याउनुहुन्छ, अनि हामी त्यसअनुसार जिउनलाई शक्ति दिनुहुन्छ, उहाँले हामीलाई डोर्याउनुहुन्छ, अनि त्यसरी हामी एउटा परमेश्वरको इच्छाअनुसार रहन्छौँ। संसारमा दुईवटा कुरा परमेश्वरले सुरु गर्नुभयो, घर अथवा परिवार, मण्डली। मण्डली, म मेरो मण्डली स्थापना गर्नेछु यसो प्रब्लम भयो। त्यही कारणले यो मण्डलीको सम्बन्धमा पनि धेरै मान्छेहरूले एकदमै धेरै मिस्टेक गर्छ, किनभने उनीहरूले परमेश्वरलाई राम्रोसँग नचिनेको होला, म त्यही भन्छु। त्यही कारण मैले तपाईँलाई अहिले चुनौती दिइसकेँ, तपाईँले मेरो जीवनमा मैले गरेको कुरामा पाप देख्नुभयो भने भन्नुहोस् न, यहाँसम्म कि मान्छेले बदनाम गरेको छ भने म उसको बदनाम गर्न हिँड्दिनँ, म माया गर्छु, किन मेरो शक्ति त प्रभु हो नि। तपाईँलाई थाहा छ तपाईँले परमेश्वरको हातमा भरोसा गरेको तपाईँको यत्रो सानो हातले के गर्न सक्छ, परमेश्वरको हातले एकचोटि मरायो भने के हुन्छ। त्यसै निराश नहुनुहोस् प्रिय, तपाईँले मेरो सुरक्षा गार्ड परमेश्वरले पठाउनुहुन्छ। त्यही कारण आफ्नो सानो त्यो पिटिक्क भाँचिदिने हातले के गर्नु होइन त, परमेश्वरमा भरोसा गर्नुपर्छ। त्यसैले घरको कुरा, प्रेम छैन भने घर होइन, अनि आज घरको समस्या, परिवारको समस्या किन, प्रेम हरायो। अब आजकल त पहिला पहिला अमेरिकातिर धेरै डिभोर्स भन्ने थाहा छ है, पारपाचुके छोडपत्र, नेपालमा त्यति हुँदैन थियो चाहे जोसुकै होस्। अहिले यहाँ पनि 30% कहाँ पुगिसकेको छ यो डिभोर्सको रेटहरू, कति पर्सेन्ट छ मलाई थाहा छैन, तर धेरै भइरहेछ। अनि झन् पढेको र झन् पैसा कमाएको मान्छेहरू चाहिँ सबभन्दा बढी हुन्छ, त्योभन्दा नि यो फिल्ममा खेल्ने मान्छेहरूको चाहिँ कति छ के हो यो, किन भएको यो, अचम्म लाग्छ। अनि कहिलेकाहीँ क्रिस्चियनको पनि भइरहेछ, त तर बाइबलमा निश्चित शिक्षा छ यसको बारेमा। येशु प्रभुले अब डिभोर्सको कुरा तपाईँलाई सिकाउन लागेको होइन, तर डिभोर्स किन हुन्छ भन्ने कुराको विचार गर्दाखेरि येशु प्रभुले डिभोर्स गर्ने अथवा पारपचुके गर्ने, छोडपत्र गर्ने एउटा मात्रै आधार दिनुभएको छ। त्यो चाहिँ कसैको पतिले अर्को परस्त्रीसँग, अङ्ग्रेजीमा चिटिङ भन्छ, चिट गर्नु होइन, अथवा तपाईँको श्रीमानले गर्यो अथवा श्रीमतीले गर्यो, यो दुइटै अवस्थामा एकले अर्कालाई अब परकुचिक त्यो छोडपत्र दिनु सक्छ। येशु प्रभुको वचन, तर बाइबल अनुसार नत्र परमेश्वरको इच्छा छोडपत्र होइन। अनि मान्छेहरूको धेरै किसिमको विचार छ, कति मान्छेहरूले चाहिँ पर्सनालिटी मिलेन। अमेरिकामा जति छोडपत्र कहाँ हुन्छ र तपाईँलाई थाहा छ, अमेरिकामा क्रिस्चियनहरूको बिचमा पनि दुईवटा बिहामा एउटा छोडपत्र हुन्छ, अक्रिस्चियनहरूको त झन् कति कति। अनि उनीहरूले यस्तो खालको सिद्धान्त ल्याएको छ कि पर्सनालिटी मिलेन, सँगै बस्न सकेन। मैले के भन्छु भने त्यो येशूको पर्सनालिटी नै आउनु पाए। यदि क्रिस्चियन हो भने तपाईँ र मलाई त नयाँ मान्छे बनाउनुहुन्छ नि उहाँले, होइन? हाम्रो सोच, हाम्रो विचार, हाम्रो योजना, हाम्रो प्रेम, हाम्रो भावना, हाम्रो लक्ष्य आउनेवाला दिन सबै कुरा के हुन्छ, येशूको हुन्छ नि। त्यसपछि त तपाईँ म फरक फरक होइन, मेरै श्रीमती र म धेरै कति कुरामा फरक छौँ, कति कुरामा एउटै छ, आज के कुरामा एउटै, दुइटैले नेता हुनुपर्छ। मतलब उसले जे जे भन्यो त्यही त्यही गर्ने खालको होइन, तर मलाई थाहा छ हामीहरू दुईजनालाई परमेश्वरले ल्याउनु भयो अनि हामी एकले अर्कालाई प्रेम गरेर हामी जस्तो सुकै फरक भए पनि परमेश्वरको अगाडि हामी मिल्नुपर्छ। अनि अहिले म 32 वर्ष कति भयो मैले बिहे गरेको, अनि म परमेश्वरप्रति धन्यवादी छु। सायद परमेश्वरले त्यस्तो व्यक्ति दिनुभयो जसले गर्दा मलाई परिवर्तन गर्नु। हामी सबैले परिवर्तन हुनुपर्छ, परिवर्तन येशू जस्तो, अझै प्रेम गर्ने, अझै सहने, अझै सत्यताको बाटो जाने, अझै प्रेमलाई व्यवहारमा ल्याउने, अझै परमेश्वरमा आशा गर्ने। त्यसकारणले कोही मान्छे तपाईँको विरुद्धमा खोइरो खन्छ भने, तपाईँलाई यति ठुलो चोट पुर्याएको छ भने, तपाईँलाई परमेश्वरको आत्मा तपाईँमा हुनुहुन्छ भने तपाईँले के सोच्नुहुन्छ, त्यो व्यक्तिलाई कसरी परमेश्वरमा अझै आशिषित भएको देख्ने, बदलिएको देख्ने, असल भएको देख्ने। त्यसमा तपाईँले के हुन्छ, उसलाई प्रार्थना गर्नुहुन्छ, अझ त्यही प्रकार उसको निम्ति कसरी असल उदाहरण दिन सकियोस्, अनि ऊ बद्लिँदै जान्छ। जब तपाईँको निस्वार्थ व्यवहार देख्छ नि, उसलाई अचम्म लाग्नु थाल्छ, यस्तो मैले दुःख दिएको छु, यसले त केही पनि गर्दैन, उसले विरोध गर्न छोड्छ। तपाईँलाई यसको बारेमा धेरैवटा उदाहरण भन्न सक्छु, मेरो जीवनमा धेरै उदाहरणहरू छ, क्रिस्चियनलाई अक्रिस्चियनलाई यस्तो गरेको कुरा। यहाँनिर मसँग 25 मिनट छ, अब आजको विषयलाई भन्दै गर्दाखेरि साँचो घरमा 3 नभई नहुने कुराहरू छन्, अनि त्यो चाहिँ प्रेम। अब यहाँनिर प्रेमको बारेमा अलिकति तपाईँलाई अघि भन्दै थिएँ, प्रेमको किसिम मैले धेरैचोटि भन्ने गरेको छु, आज त्यो सुरु पनि गर्दिनँ। अगापे लभ भन्ने छ, जुन बाइबलमा जहाँ जहाँ प्रेमको कुरा गरिन्छ त्यहाँ चाहिँ अगापे लभको बारेमा कुरा गरिन्छ। जस्तो भाइप्रतिको प्रेम भन्ने बाइबलमा जुन जुन ठाउँमा येशु प्रभुले भन्नुहुन्छ नि, आफ्नो छिमेकीलाई आफूलाई भन्दा बढी प्रेम गर, अथवा आफूलाई जस्तै प्रेम गर, अथवा अझ येशु प्रभुले अर्को ठाउँमा त मैले तिमीहरूलाई जस्तो प्रेम गरेको छु त्यस्तो प्रेम तिमीहरू एकअर्कालाई गर भनेर चेलाहरूलाई भन्नुभयो। चेलाहरू येशुको जस्तै प्रेम भनेको त धेरै ठुलो कुरा हो नि। पत्रुसले येशुलाई इन्कार गरे, तर पत्रुसको निम्ति येशु प्रभु बलिदान हुनुभएको थियो होइन, अनि पत्रुसलाई अझै प्रेम देखाउनु, अनि पत्रुस बदलिए, त्यसपछि आफ्नो ज्यान दिए। देख्नुहुन्छ, पत्रुस बदलिए, तपाईँ र म बदलिन सक्छौँ। त्यस कारण तपाईँ र ममा जब येशुको आत्मा आउनुहुन्छ नि, तपाईँलाई मन नपर्ने मान्छेप्रति तपाईँको प्रेम जागेर आउँछ, जागृति त्यहाँनिर सुरु भयो। देख्नुहुन्छ, योभन्दा अर्को खालको क्रिस्चियनिटी चाहिँ संसारबाट मिसिएको कुरा हो। धेरै छन् चर्चहरू, धेरै छन् पास्टरहरू, जो मान्छेहरू खालि पद र पैसा अनि भोग विलास खोजिरहेछ, जुन चाहिँ कुरो बाइबलमा संसारिक भन्छ। बुझ्नुहुन्छ, म चाहिँ त्यो विश्वास गर्छु, फेरि पनि म भन्छु म पर्फेक्ट त छैन होला, तर मेरो लक्ष्य त्यो। त्यस कारण यो 3 कुराको कुरा गर्छु। परमेश्वरको वचन बाइबलबाट प्रष्ट बुझ्न सकिन्छ कि एउटा घर अथवा होम, परिवार, घर भनेको चाहिँ बिल्डिङ होइन क्या, पति पत्नी छोराछोरी एउटा सानो परिवार हुन्छ नि, एउटा परिवारको आधारभूत क्वालिटी गुण चाहिँ भनेको चाहिँ निस्वार्थ, कुनै के भन्छ त्यसलाई कन्डिसन नभएको प्रेम। पहिलो कुरा चाहिँ त्यो त्यो प्रेम नै, जबसम्म त्यहाँ परमेश्वरीय प्रेम हुँदैन नि, त्यो परमेश्वरको दृष्टिकोणमा त्यो घर हुँदैन। परमेश्वरले चाहनुभएको घर चाहिँ परमेश्वरीय प्रेम हुन्छ। अब यहाँनिर धेरै जस्तो मान्छेलाई के छ, आफ्नो छोरछोरीको लागि प्रेम छँदैछ नि, सायद आफ्नो पति पत्नीको लागि पनि प्रेम छ, तर त्यस्तो खालको घरको चाहिँ अरूलाई पनि प्रेम हुन्छ। उनीहरूको घरमा कसैको बारेमा कुरा काटिँदैन, कसैलाई डाह गरिँदैन, बुझ्नुहुन्छ? किन तपाईँ भित्र त त्यो डाहाको त वस्तु नै छैन नि, त्यो त क्लियर भइसक्यो नि, त्यहाँ काँडा नै बाँकी छैन नि, त्यहाँ त तपाईँमा त प्रेम बग्ने कुरा चाहिँ येशूको आत्मा होइन, यो कुरा तपाईँले बुझ्नुपर्छ। त्यसैले प्रेम बिनाको घर चाहिँ त्यो फ्यामिली, त्यो परिवार परमेश्वरको साँचो घर हुन सक्दैन। धेरै घरहरू केवल एउटा, कतिजना मान्छेको घर चाहिँ के छ, त्यो एउटा रहने त्यहाँ बस्ने ठाउँ मात्रै, सेल्टर भन्छ नि, अनि कतिजना घरमा गएर लुगा फेर्छन्, अब कतिजना त लुगा पनि एउटा मात्रै हुन्छ, घरमा जानु पनि पर्दैन होइन। मलाई सम्झना छ एउटा मात्रै लुगा भएको समय, फेरि राख्नै पऱ्यो भने घरमा, अनि खाना खान जाने होइन। तर त्यो होइन, विश्वासीहरूको लागि, क्रिस्चियनहरूको लागि साँचो घर चाहिँ त्यति मात्रै हुँदैन। घर चाहिँ त्यस्तो ठाउँ हो जहाँ साँचो निस्वार्थ अनि कुनै शर्त बिनाको, प्रशस्तताको सिमाना नभएको प्रेममा अपरेट गरेको हुन्छ, चलेको हुन्छ, एकअर्काप्रतिको समर्पणता हुन्छ। त्यो कसैले देखाउनु हुँदैन, नेचुरली स्वभावै होइन। तपाईँले महलाई निचार्नुहुन्छ नि, जति निचार्नुहुन्छ त्यो महकै स्वाद आइरहेको नि होइन, तपाईँ र मेरो प्रेम आइरहेको छ कुनै पनि अवस्थामा आइरहेको छ। त्यसैले घरको सुरुवात, मानिलिउँ घरको सुरुवात कसरी हुन्छ, यो साँचो परिवार। अब यहाँनिर हामी पति पत्नी र छोराछोरीको परिवारको कुरा गरिरहेछौँ, तर त्यसभित्र नै हामी सबै छौँ, किन हामी पनि एक दिन छोराछोरी थियौँ। त्यसपछि के हुन्छ, एउटा केटाले एउटा केटीलाई माया गर्छ, एउटा केटीले एउटा केटालाई माया गर्छ, अनि उनीहरूको माया यदि क्रिस्चियन हो भने परमेश्वरको आज्ञा अनुसार, वचन अनुसारको माया हुन्छ, निस्वार्थ होइन, राम्रो देखेर मात्रै होइन। त्यही कारण उनीहरूले के गर्छन्, बे गर्ने निर्णय गर्छन्। त्यही कुरा मैले भने, मैले 32 वर्ष 33 वर्ष हुँदा, अनि उनीहरूले कसम खान्छन्, भाउज भन्छ अङ्ग्रेजीमा होइन, त्यो प्रतिज्ञा गर्छन्। धेरैचोटि त्यो प्रतिज्ञा चाहिँ त्यतिखेरै बिर्सिन्छ उनीहरू होइन, कहिलेकाहीँ त्यसलाई फेरि लेखेर राखेर सम्झिराख्नु राम्रो, किनभने म पति भइरहन्छु दुःखमा सुखमा, के पति भइरहन्छु, अनि म उसलाई चाहिने कुरा दिइरहन्छु। त्यहाँ चाहिँ त्यस्तो भने छ, भरे यहाँ चाहिँ एउटा सानो शब्द भन्ने बित्तिकै झर्केर एकदम रिस गरेको छ होइन। अनि मैले सुनेको छु कतिजना क्रिस्चियनको त पति र पत्नीको बिचमा हानाहान पनि हुन्छ है, त्यस्तो पनि सुनेको छु। जे होस्, मलाई परमेश्वरले अनुग्रह गर्नुभएको छ, अहिलेसम्म मैले कसैलाई हानेको छैन, विश्वासभन्दा पहिला मात्रै, विश्वास गरिसकेपछि कसैलाई न त हानेको छु, न त एउटा शब्द तिखारेर मान्छेलाई स्वाद पर्ने गरी भनेको छु, किनभने त्यो स्वादै पर्दैन नि होइन, मेरो स्वाद त अर्कै छ नि, बुझ्नुहुन्छ? जागृतिको कुरा यसरी बुझ्नु पर्यो, जागृति, अनि तपाईँ नै हो परमेश्वरले चलाउनु। अस्ति हामीलाई मेरो एकजना साथीले यहाँ भन्दै हुनुहुन्थ्यो नि, तपाईँ र म जस्तै अयोग्य व्यक्तिलाई प्रयोग गरेर परमेश्वरले यति ठुलो योजना पुरा गर्दै हुनुहुन्छ होइन। त्यसमा तपाईँले सानो नसम्झनुहोस् आफैलाई। त्यसैले क्रिस्चियन बिहा गम्भीर कुरा हो, विवाहको बन्धनमा जोडिने पुरुष र स्त्री बीच निस्वार्थ प्रेम हुन्छ, उनीहरूले परमेश्वरको सामु एकअर्काप्रतिको समर्पणताको कसम खान्छन्। घरको साँचो सुरुवात त्यो प्रेमबाट र त्यो समर्पणताबाट, एउटा कसम खाने कुराबाट, त्यो भनेको चाहिँ एउटा प्रतिज्ञा गर्ने कुराबाट सुरु हुन्छ, जसले चाहिँ परमेश्वरलाई साक्षी राखेर उहाँको अनुग्रह उनीहरूले त्यो निर्णय लिन्छ। जब उनीहरूको जीवनमा नानीहरू थपिन्छन्, प्रेम पनि बढेर जान्छ, पति र पत्नीको बिचमा साँचो प्रेम र उनीहरूको साँचो प्रेम परमेश्वरलाई, अनि परमेश्वरको आज्ञा अनुसारको प्रेम चाहिँ उनीहरूको छिमेकीलाई छ भने के हुन्छ, उनीहरूको छोराछोरीले त्यही सिक्छ, अनि उनीहरूको छोराछोरी नै सही प्रकारले हुर्किन्छ। अहिले काहीँ तपाईँ र मेरो जीवनमा मिस्टेक भयो भने हामीले छोराछोरीको अगाडि क्षमा माग्नुपर्छ, उनीहरूलाई थाहा हुनुपर्छ कि हामी इमान्दार छौँ, हामी परमेश्वरको लागि जिउँछौँ। मण्डलीको सम्बन्धमा हाम्रो समर्पणता छोराछोरीलाई थाहा हुनुपर्छ, मण्डलीलाई पहिलो स्थान दिने व्यक्तिले परमेश्वरलाई स्थान दिएको भनेर छोराछोरीलाई थाहा हुन्छ, अनि उनीहरूले हाम्रो पछि गर्दाखेरि येशूको पछि लाग्छ, बुझ्नुहुन्छ? यो सबै जिम्मेवारी एउटा घरको हो। र आजको धेरै घरहरूमा साँचो प्रेमको अभाव देखिन्छ, पछिटि क्रिस्चियनहरूको जीवनमा पनि देखिन्छ। अब यस एउटा कुरा चाहिँ यहाँ के छ भने, फेरि पनि मैले दोहोऱ्याइ दोहोऱ्याइ भनिराखेको, क्रिस्चियन भनेर भनिराखेको व्यक्तिहरू उनीहरूले वास्तवमा क्रिस्चियनको हो के हो भनेर राम्रोसँग नबुझेका कारण धेरै ठुलो समस्याहरू छ। हृदय परिवर्तन छैन, व्यवहार परिवर्तन छैन, एटिच्युड परिवर्तन छैन, घमण्ड त्यागा छैन, कुन कुराको सही छ कुन कुरा गलत छ थाहा छैन, परमेश्वरलाई पछ्याउने व्यक्तिको परिवर्तन कस्तो हो कसले गर्छ परमेश्वर थाहा छैन, अनि उनीहरूले विचार अनि उनीहरू संसारको मान्छेभन्दा खराब हुन्छ त्यस्तो क्रिस्चियन भएको मान्छे छ। बुझ्नुहुन्छ? तपाईँले कोही कोही जनाको नाम मैले यसो भन्दै गर्दा तपाईँको मनमा आउँछ होला, प्रार्थना गर्नुहोस् उसको लागि। त्यसैले प्रत्येक व्यक्ति आफ्नै स्वार्थमा लागेका हुन्छन् आजको घर बिग्रिनुमा। घरमा हुनुपर्ने आधारभूत कुरा चोखो प्रेम, जुन आफ्नो खाँचो पुरा गर्ने कुरामा मात्र नभएर अर्काको खाँचो प्रति समर्पित भएको हुन्छ। साँचो प्रेम भनेकै सेल्फलेस हेल्प टु अदर्स, उनीहरूबाट केही पाउने आशामा हो। कतिचोटि अँ ऊ पनि राम्रो श्रीमान त भइदियोस् नि, त्यस कारण म उसलाई उसको अधीनमा बस्छु नत्र नबस्ने होइन। श्रीमतीको लागि के हो? वास्तवमा पत्रुसले त्यो कुरा राम्रोसँग भनेको छ, कसैको श्रीमान अक्रिस्चियन होला अथवा श्रीमती अक्रिस्चियन होला, क्रिस्चियन श्रीमानले अक्रिस्चियन श्रीमतीलाई कसरी जिउने त्यहाँ भनेको छ। एउटा धार्मिकताको, परमेश्वरमा समर्पणताको, सत्यताको जीवन होइन। हामी अर्को व्यक्तिले मलाई के गर्छ भन्नेको आधारमा जिउने होइन, तपाईँ र म परमेश्वरको अगाडि आफ्नो हिसाबले जिउने, आफ्नो कर्तव्य पुरा गर्ने प्रार्थना गर्नु समस्या छ भने। तर कहिले पनि उसले यसो गरेर मात्रै म यसो गर्छु यो चाहिँ ठिक हो, यो गलत हो, यो प्रेम होइन। त्यसैले कति घरमा अनुशासनलाई आधार बनाएको छ, यो अर्को पोइन्ट हो। अनुशासन मलाई मनपर्छ, मलाई टाइम मनपर्छ। आज यहाँ अनुग्रहले ठ्याक्कै, अझ उनीहरू त 2-3 मिनट अगाडि तयार भइसकेर ठ्याक्क 10 बजे सङ्गति सुरु गर्यो, मलाई धेरै खुसी लाग्यो। म यो खालको मान्छे, मलाई सबै कुरा ठिक ठिक समयमा हुनुपर्छ, अर्गनाइज पहिल्यै सोच्नुपर्छ, योजना पहिल्यै गर्नुपर्छ, त्यस्तो मेरो विचार हुन्छ। तर त्यो नै मुख्य कुरा होइन, त्यो त गर्नुपर्छ तर त्यो नै मुख्य कुरा, मुख्य कुरा चाहिँ तपाईँ र म भित्र इमान्दारता हुनु पर्यो, परमेश्वरको डर हुनु पर्यो, उहाँको उपस्थिति हुनु पर्यो, उहाँको पवित्रता हुनु पर्यो। क्रिस्चियन जीवन धर्म कर्म होइन, सम्बन्ध हो, अनि त्यो सम्बन्ध चाहिँ पवित्रतामा मात्रै हुनसक्छ। हिब्रू 12:14 पद त्यही लेखेको होइन, 14:12, 12:14 तपाईँले हेर्नुहोस्, किन कहिलेकाहीँ यो बिर्सिन्छ क्या। परमेश्वर पवित्र हुनुहुन्छ, यदि परमेश्वरसँग कोही सम्बन्धमा आउन चाहन्छ भने आफैलाई पवित्र बनाउनु पर्छ, त्यहाँ लेखेको छ। बुझ्नुहुन्छ? अब यो पवित्र भने के भने अर्को विषय हो। त्यसैले यो सबै कुरा हामीले विचार गर्नुपर्छ। अनुशासन एकदम राम्रो कुरा हो, तर कतिचोटि आर्मीको जस्तो अनुशासन हुन्छ नि, सबै कुरो ठिक ठिक छ, एकदम कठोर बाउ छ। कहिलेकाहीँ मान्छेले मलाई त्यस्तो सोध्दो रहेछ क्या, किन मलाई कुनै कुनै कुरा यहाँ केटकेटी यहाँनिर हिँडिरहेको मलाई पटक्कै मन पर्छ, मेरो एकदम शिर तात्न थाल्छ। रिसाको चाहिँ होइन है, फेरि मलाई व्यवस्थित हुनु पऱ्यो क्या, अनुशासित हुनु पऱ्यो, कुन कुरालाई भ्यालु दिने होइन। अनि मान्छेले हेर्दा त यो त एकदम आर्मी टाइपको जस्तो लाग्छ होला नि, त्यस्तो होइन। प्रेम गर्नुपर्छ, प्रेम त्यो अनुशासनको काम छ, अनुशासन मनपर्छ। मेरो परिवारमा धेरैजना अनुशासित छन्, धेरैजना अलि ल्याङफ्याङ छन्, मलाई सबै थाहा छ। अनुशासितले विकास गरेर जान्छ, हरेक कुरामा उत्सुकतै त्यो चाहिँ मलाई थाहा छ। तर यो असल घरमा चाहिँ अनुशासन मात्र होइन, त्यहाँ चाहिँ प्रेम हुनुपर्छ, त्यहाँ एकअर्कालाई क्षमा दिने कुरा हुनुपर्छ, एकअर्कासँग सहने कुरा हुनुपर्छ, आफूभन्दा ऊ अबुझ छ कमजोर छ भने पनि उसप्रति केही दया गर्नुपर्छ, हामीले अनुग्रह गर्नुपर्छ। पर्फेक्ट त्यो ठाउँमा ऊ भएको मेरो देख्ने इच्छा होइन, तर उसलाई यो ठाउँमा ल्याउन चाहन्छु जहाँ म देख्न चाहन्छु, जहाँ परमेश्वर देख्न चाहन्छु। यो एकले अर्कालाई मद्दत गर्ने कुरा हो परिवारमा। त्यसैले साँचो प्रेम र यसको सही मतलब बुझ्नलाई चाहिँ हामी सबैले बुझ्न आवश्यक छ। आजको सामाजिक मिडिया र सबै यो सांस्कृति अथवा कल्चरल परिवर्तन तपाईँले बुझ्नुहुन्छ है, आई विश आई ह्याभ 4 आवर्स, 4 घन्टा तपाईँले सबै कुरा निर्धक्क बुझाउनु सक्थ्यो, तर त्यो टाइम पुग्दैन। अहिलेको सांस्कृतिक यो अहिले त सेलफोनमा होइन, सबै कहाँ कहाँको मान्छेलाई अहिले अहिले फोन गर्न मिल्छ, ए यसो हेरेपछि यहाँनिर के जसले जे राख्यो त्यो सबै हेरिरहेछ, को कहाँ गइरहेछ, को के गरिरहेछ, कसले के फोटो हालिरहेछ, सबै थाहा छ नि। मान्छेले भाषण गरिरहेछ, धेरै जस्तोको भाषण अलिकति पढ्ने र बुझ्नेहरूले थाहा पाउँछ यो गलत मान्छे छ, तर अर्को नपढ्ने मान्छेको चाहिँ के छ भने उसलाई ज्ञानै छैन, उसले के गर्छ जसले जे भन्यो त्यतै लाग्छ। अनि एउटा कुरा चाहिँ उसले तपाईँलाई मनपर्ने भन्छ, बाँकी कुरा चाहिँ अर्कै हुन्छ तर तपाईँलाई थाहै हुँदैन। त्यसैले आजको समाज के छ, एकदम विकृतितिर बढिराखेको छ। त्यसैले प्रेमको कुरा पनि एकदम बिग्रिराखेको छ। अनि धेरै जस्तो हो पहिलादेखि नै भन्ने गरेको हाम्रो समाजमा चाहिँ पश्चिमी सभ्यताको प्रभाव छ। अब पश्चिमी सभ्यता भन्दाखेरि कतिचोटि अब क्रिस्चियनिटी यो विश्वास पनि पश्चिमबाट आयो भन्ने सोच हो होइन, तर कहिलेकाहीँ गलत कुरा आउँछ क्या पश्चिमबाट। यो क्रिस्चियनिटीमा पनि जुन चाहिँ होइन त्यो चाहिँ आइरह हुन्छ क्या, अनि उनीहरूबाट उनीहरूले आएर सिकाएपछि त हामीलाई त खुसी ठिक लाग्छ होइन, त्यसैले बाइबलमा जानु त्यो पश्चिमी चाहिँ होइन यो त यहीँको होइन। त्यही कारणले यो कुरा पनि हामीले बुझ्नुपर्छ, जहिले पनि विचार गर्नुपर्छ कि हामीले जहिले पनि जाँच्नुपर्छ। बाइबलमा त्यो छ आत्मा जात्ने हरेक कुरालाई विचार गर्ने बेरियन क्रिस्चियनहरू होइन, प्रेरित 17 अध्याय उनीहरूले चाहिँ पावलको प्रचारलाई वचनमा गएर हेरेर यो ठिक छैछ भने हेर्ने गर्थे होइन, त्यो कुराहरू तपाईँलाई थाहा छ। त्यस कारणले यहाँनिर त्यसरी उनी अहिलेको मानिसहरूको व्यवहारमा जीवनशैली भन्छ कि के भन्छ यो लाइभलीहुड होइन, कुन मान्यतामा कुन भ्यालुमा कुन इच्छामा उनीहरूले जिउँछन्, जो जसको घरमा येशु मुख्य हुनुहुन्न, येशुसँग रात दिन प्रार्थनामा समय बिताउने उहाँको इच्छालाई आफ्नो जीवनमा अप्नाउने त्यस्तो खालको मान्छे नभएको ठाउँमा त के छ, जे जेले जहाँ जहाँ जे जे गरे अहिले टिकटकले बनाइदिन्छ उसलाई होइन, कुन कुरामा कुद्या हुन्छ कुद्या हुन्छ होइन। अब त्यसको बारेमा केही कमेन्ट म अरू बढी गर्नु थाल्यो भने फेरि के हुन्छ। त्यसैले अन्य अन्य यो मूल्य मान्यतामा परिवर्तन भएको छ, त्यसैले प्रेमको परिभाषा नै हामीले पनि भुलिसकेका हुन्छौँ। त्यसैले बाइबलमा प्रेमको परिभाषाको बारेमा थुप्रो उदाहरण छ, सबभन्दा ठुलो उदाहरण चाहिँ परमेश्वरको प्रेम जो येशु ख्रिस्टको बलिदानद्वारा देखाउनु भयो। उहाँको प्रेमको बलिदान भनेको चाहिँ उहाँलाई नमान्नेहरू उहाँको विरोध गर्नेहरू उहाँको शत्रुहरूको लागि उहाँ चाहिँ बलिदान भएर मर्नुभयो, त्योभन्दा ठुलो प्रेम अरू केही छैन। येशु प्रभुले युहन्ना पहिलो युहन्नामा होला आफ्नो मित्रलाई को निम्ति आफ्नो जीवन दिनुभन्दा ठुलो प्रेम केही हुन सक्दैन भनेर भन्नुभएको छ एक ठाउँमा होइन। तर हाम्रो प्रभु येशुले त मित्र होइन कि शत्रुलाई जीवन दिए, त्यसै तपाईँहरू मेरो लागि यो प्रेमको उदाहरण त्यो हो। यसैले प्रेमको कन्सेप्ट अनि प्रेमको सही अर्थमा चाहिँ खालि भावनामा फिलिङ न्यानो न्यानो अनुभव होइन कि स्वार्थ सेल्फलेस गिभिङ भन्छ, अरूको लागि निस्वार्थ मद्दत गर्ने, केही कुरा के अरे बदलामा केही कुरा नचाहने त्यस्तो खालको प्रेम। अनि उसले न त नामै कमाउन सक्छ, कतिचोटि चाहिँ मान्छेले के गर्छ भने मैले पनि कहिले काहीँ गरेँ होला त्यस्तो, मैले यति ठुलो काम गरेको छु त्यसको मान्छेले मलाई धन्यवाद त भन्नुहोस् न कमसेकम होइन, एक ग्लास पानीको पनि धन्यवादी हुनुपर्छ बाइबलमा छ। तपाईँले यो संसारमा यस्तो भेट्नुहुन्छ कि मैले क्रिस्चियनको कुरा गरिरहेको छु, जतिसुकै गर्नुहोस् त्यो पालुवामा पानी हालेर जस्तो कहिले पनि तपाईँले धन्यवाद त परै जाओस्, अझ भेट्यो भने एक दिन तपाईँले खुट्टा तानेर त्यही खाल्टामा हालिदिएर, यो नै छ अनुभव होइन। तर तपाईँले मैले के सोच्ने, परमेश्वरमा सोच्ने, कसैको धन्यवाद चाहिँदैन नि, तपाईँले गरेको त त्यो त्यसबाट स्याबासी पाउनु होइन नि त, तपाईँ परमेश्वरको स्वभाव अनुसार पो जिएको, तपाईँले परमेश्वरको महिमा गर्नु पो गर्नुभएको। त्यसैले हामीले कहिल्यै पनि कुनै आफ्नो चाहना आफूलाई केही पाउनु पर्यो भनेर गर्नु हुँदैन। त्यसैले परमेश्वरको प्रेमको उदाहरण युहन्ना 3:16 हामीलाई थाहा छ होइन, प्रेमको कुरा गर्दाखेरि। अनि प्रेम एकअर्कासँग परिवारमा चाहिँ के हुन्छ, प्रेमको मतलब चाहिँ हाम्रो जीवन व्यवहार परमेश्वरले चाहनु भए अनुसार नहुँदा पनि हामीले त्यस्तो व्यक्तिलाई प्रेम गर्नुपर्छ, भनेको मतलब अरूको व्यवहार चाहिँ हामीले चाहेको जस्तो छैन तर हामीले चाहिँ प्रेम गर्नुपर्छ, तर परमेश्वरले चाहेको जस्तो व्यवहार एकअर्कालाई गर्नुपर्छ। अनि साँच्चै नै यो असल घरमा प्रेम भनेको चाहिँ एकअर्कासँग समय बिताउने, एकअर्काको कुरा सुनिदिने, जति दोहोऱ्याएर भने पनि यो चाहिँ छोरो मान्छेको लागि सबभन्दा गाह्रो, किनभने धेरै जस्तोको श्रीमतीहरू चाहिँ अलिक बढी बोल्छन्। अनि मलाई एउटा कुरा के थाहा भएको छ भने नि उनीहरूले तुरुन्तै त्यो गर्नु पनि पर्दैन, केही सुन्नु मात्रै पऱ्यो क्या, उनीहरूले बोल्नु चाहिँ बोल्छ, तपाईँले झिच्यार माग्नुभयो भने चाहिँ मान्नुभयो भने चाहिँ त्यहाँबाट समस्या सुरु भयो, बुझ्नुहुन्छ, उसले खालि भन्न खोजिरहेको हुन्छ तपाईँले सुनिदिनु पर्छ। त्यो प्रेम छ भने सुन्नु पऱ्यो, झर्को नमानिकन अझ माया गरेर थम्थमाउनु पऱ्यो। एनिवे पतिहरूको लागि म पत्नीहरूको लागि केही पनि भन्न सक्दिनँ, तर परमेश्वरको वचनमा सबै कुरा छ। सेल्फलेस गिभिङ चाहिँ प्रेम हो, सुन्नुहुन्छ? सेल्फलेस गिभिङ आफैलाई अरूको फाइदाको निम्ति दिने मतलब। तर आजको मानिसहरूमा यो ठुलो समस्या छ, अलिकति कुरामा पनि अब मण्डली मान्छे आउँछ, मैले के पाउँदो रहेछु, मान्छेले मलाई के गर्दो रहेछ, अनि अब मण्डलीको पास्टरलाई त धेरै बिजी हुन्छ होइन, काम मात्रै जानु, उसले पूजा पनि हुँदैन। यहाँसम्म कि एक दुईचोटि यस्तो पनि भएको छ क्या, धेरै पहिला म बाटोमा हिँड्दाखेरि खोइ के हुन्छ पनि, मेरो विचार के हुन्छ मलाई थाहा हुँदैन, जवान हुँदा कुरा, अहिले कपाल फुलेपछि त झन् साह्रो खत्तम। बाटोमा मान्छेलाई हतपत्त देख्दिनँ क्या, मैले मङ्गल बजारमा कसले जयमसी गरेछ मैले देखिनँ, कतिचोटि गरेर थाहा भएन, पछि दुई तिन दिन पछि पो म सुन्छु कि ओहो पास्टरले त जयमसी नै फर्काउनु, बुझ्नुहुन्छ? भनाइको मतलब हामी जयमसी फर्काउने कुरामा पनि उसले गर्छै गर्दैन भने हेरिरह हुन्छौँ, त्यो सबै कुराबाट हामी उत्रिनुपर्छ। तपाईँले भनेको कुरा किनभने हामीलाई अलिकति इम्बेरस हुन्छ नि त होइन, कसैले हात मिलाउनु गयो हातै यसो गरिदियो भने चित्त दुख्छ नि त होइन, अब आजकल त कति हुन्छ हुन्छ, तर हामीलाई त्यस्तो मन पर्दैन नि। विशेष गरी हाम्रो अङ्ग्रेजीमा एउटा शब्द छ एक्सपेक्टेसन, हरेकको हुन्छ त्यो एक्सपेक्टेसन, भनेको उसले चाहिँ मलाई चाहिँ यस्तो चाहिन्छ, मलाई चाहिँ यस्तो गरिदिनुपर्छ, त्यो नगर्दाखेरि समस्या हुन्छ, हामी सबै घुर्किन थाल्छौँ, बुझ्नुहुन्छ? तर ख्रिस्टमा जागृति आएको मान्छे त्यहाँबाट माथि पुगिसके हुन्छ, तपाईँको ध्यानै कसले के गर्दैछ मलाई देखै देखेन, तपाईँ त विशुद्ध उसलाई रेस्पेक्ट गरेर जयमसी गर्दै हुन्छ, देखेन, सो वाट, सो वाट, के भयो, नदेखेर हो नि त, बुझ्नुहुन्छ? त्यसैले वनको बाघले खाए नखाओस् मनको बाघले खाने हुने जस्तो, त्यसैले कहिल्यै पनि कुनै पनि कुरा गर्दा परमेश्वरलाई विचार गरेर गर्नुपर्छ, आफूलाई केही हुन्छ कि हुँदैन भनेर गर्नु, अझ मण्डलीको अगुवा हुने कुरा, मण्डलीमा भूमिका पाउने कुरा, तपाईँमा वरदान छ, तपाईँमा चाहना छ, प्रेम छ, भित्रदेखि उफ्सिएर आइराखेको छ, तपाईँ लाग्नुहोस् न अगाडि, तपाईँ गर्नुहोस् न काम होइन, परमेश्वरको निम्ति गर्नुहोस्। त्यस कारणले तपाईँलाई म त्यो कुरा भन्न चाहन्छु, मेरो समय एकदम गइसक्यो। त्यसैले असल घरको पहिलो तत्त्व चाहिँ निस्वार्थ प्रेम हो। दोस्रो कुरा, अब दोस्रो तेस्रो कुरा म एकदम छिट छिटो भन्न चाहन्छु, मैले आजको मेरो त्यो पनि देखाएकै छैन ल। सो दोस्रो र तेस्रो कुरा, दोस्रो कुरा चाहिँ सो प्रेमको सम्बन्धमा कुरा गर्दाखेरि एक दुईवटा बाइबलको पद पढ्ने इच्छा थियो अनि त्यो पनि मैले भ्याइनँ। त्यसैले दोस्रो कुरामा हामी जान्छौँ, सत्यताको जगमा बनाइएको घर, पहिलो चाहिँ प्रेमको जगमा, त्यो प्रेमको बारेमा धेरै कुराहरू मैले भने, तपाईँलाई बाइबलमा हेर्न चाहनुहुन्छ भनेदेखि थुप्रै पदहरू छन् अनि त्यसको लागि सबभन्दा मुख्य पद चाहिँ तपाईँलाई म पहिलो कोरन्थी 13:13 तपाईँले पढ्न सक्नुहुन्छ, पहिलो कोरन्थी 13:13 अनि त्यो पहिलाको अघिको कुरामा यो एकचोटि चाहिँ पढ्नै पर्छ। यसैले यी तीन कुराहरू रहिरहन्छन्, विश्वास आशा र प्रेम, अनि यिनीहरूमा सबैभन्दा ठुलो चाहिँ प्रेम हो। अनि यहाँनिर के लेखेको छ, तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ। अनि यहाँनिर के छ, जब हामी परमेश्वरलाई प्रेम गर्छौँ र उहाँका आज्ञाहरू पालन गर्छौँ तब यसैबाट थाहा पाउँछौँ कि हामीले परमेश्वरका सन्तानलाई प्रेम गर्छौँ। अब तपाईँले परमेश्वरको सन्तानलाई प्रेम गर्ने कुरा न हो यहाँ, अरूलाई प्रेम गर्ने त्यो कसरी थाहा पाउँछ भन्दाखेरि परमेश्वरको आज्ञा पालन गर्नु, त्यो परमेश्वरको आज्ञा पालन गरेको चाहिँ के हो त, परमेश्वरलाई प्रेम गरे। त बाइबलमा सबभन्दा मुख्य आज्ञा यीशु प्रभुले दुईवटा दिनुहुन्छ, परमेश्वरलाई सारा समझले हृदयले शक्तिले प्रेम गर्ने होइन, मर्कुस कति अध्यायमा छ, 12:29-31 यो कुरा छ। दोस्रो चाहिँ आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्ने, यो कुराहरू तपाईँले देख्नुहुन्छ। त्यस कारण मैले एकैचोटि योहन्ना अर्को एउटा पद म पढ्न चाहन्छु अनि योहन्ना 1:12 के छ, तर जतिले उहाँलाई ग्रहण गरेर उहाँको नाउँमाथि विश्वास गरे उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो, परमेश्वरको छोराछोरी। अब जागृतिको कुरा गर्दाखेरि चाहिँ तपाईँ र म चाहिँ परमेश्वरको छोराछोरी हुने चाहिँ उहाँलाई ग्रहण गरेर हो। यहाँनिर के छ, पहिले योहना 3:1 हेर पिताले हामीलाई कस्तो किसिमले प्रेम गर्नुभएको छ कि हामी परमेश्वरको सन्तान भनी कहलिनेहरू हौ र साँच्चै हौ पनि। यसै कारणले त संसारले हामीलाई चिन्दैन किनभने त्यसले उहाँलाई चिनेन। यहाँनिर 2 पदमा के छ, प्रिय हो अहिले हामी परमेश्वरको सन्तान हौ र हामी के हौला सो अहिलेसम्म प्रकट भएको छैन। यति जान्दछौँ कि जब उहाँ प्रकट हुनुहुन्छ तब हामी उहाँ जस्तै हुनेछौँ, किनकि उहाँ जस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै देख्नेछौँ। यहाँ मैले एउटा पद तपाईँलाई भन्न विचार एउटा विचारलाई तपाईँलाई तपाईँको अगाडि प्रकट गर्न खोजिरहेको छु। परमेश्वरको सन्तान, परमेश्वरको सन्तान तपाईँ र म परमेश्वरको छोराछोरी। अनि अर्को एउटा पद तपाईँलाई मैले एउटा अर्को पद पढ्न चाहन्छु अनि त्यो चाहिँ यो मैले पढेँ है, यो पढिसकेँ। त्यसकारण अर्को एउटा पद मैले तपाईँलाई पढ्न चाहेको कुन हो भनेदेखि यो रोमी 8:14, किनभने सबै जो परमेश्वरको आत्माले डोरिएका हुन्छन् तिनीहरू नै परमेश्वरको सन्तान हुन्। अब यहाँनिर अघिको पदमा के थियो, परमेश्वरको सन्तानले चाहिँ परमेश्वरलाई प्रेम गर्छ, परमेश्वरलाई प्रेम गर्नेले आज्ञा पालन गर्छ, आज्ञा पालन गर्नेले अरू विश्वासीहरूलाई प्रेम गर्छ। परमेश्वरको आज्ञा त प्रेम गर भन्ने हो, तिमीहरूको छिमेकीलाई आफैलाई जस्तो प्रेम गर्ने होइन। त्यसमा त्यसको सुरुवात त परमेश्वरलाई प्रेमबाट सुरु हुन्छ नि त, उहाँको आज्ञा पालनबाट सुरु हुन्छ नि त। त्यसमा त्यो कुरो हामीले भुल्नु हुँदैन। यहाँनिर 14मा चाहिँ परमेश्वर के भन्छ, यहाँ चाहिँ के भनेको छ, आत्माले डोर्याएको, पवित्र आत्माले डोर्याएको व्यक्ति त गलत काममा त हुँदैन नि। 15मा के छ, किनभने फेरि डरमा पर्नलाई दासत्वको आत्मा तिमीहरूले पाएका छैनौ तर तिमीहरूले धर्मपुत्र हुने आत्मा पाएका छौ। यसैले जब हामी परमेश्वरलाई अब्बा पिता भनी पुकार्छौँ, त्यसकारण यहाँनिर के छ, हामी परमेश्वरको सन्तान हुनलाई चाहिँ पवित्र आत्माले हामीलाई छोराको हक दिएको छ। धर्मपुत्र भनेको चाहिँ हामी पहिला चाहिँ अर्कै ठाउँमा जन्म्यौँ र परमेश्वरको परिवारमा पवित्र आत्माबाट जन्मिन्छौँ अनि त्यो चाहिँ एउटा धर्मपुत्रको उदाहरण होइन। जस्तो कोही मान्छेहरूको छोराछोरी हुँदैन भने धर्मपुत्र चाहिँ कागज पत्र मिलाएर गर्नुपर्छ, एडप्सन भन्छ। त्यसपछि उनीहरू साँच्चै बाबुआमा जस्तै अधिकार सबै हुन्छ। हामी येशु ख्रिस्टमा विश्वास गरेर परमेश्वरको परिवारमा छोराछोरी हुन्छ, हामी परमेश्वरका हौँ। अनि यहाँनिर 16 पदमा के छ, त्यो चाहिँ हामी परमेश्वरका सन्तान हौँ भने पवित्र आत्माले हाम्रो आत्मासँग गवाई दिनुभएको। त्यसैले त्यो जागृति भन्ने शब्दलाई नबिर्सिराख्नुहोस्। पवित्र आत्माले हामीलाई परमेश्वरको सन्तान बनाउनुहुन्छ, त्यसको गवाही पवित्र आत्माले दिनुहुन्छ। त्यसकारणले अब पत्रुसको कुरा अलिकति पढ्न चाहन्छु म। नयाँ जन्मेका बालकहरू जस्तै शुद्ध आत्मिक दुधको तृष्णा गरेर त्यसबाट तिमीहरू आफ्नो मुक्तिमा बढ्दै जान सक्नेछौ। यहाँनिर के छ, नयाँ जन्मेको बालक तपाईँ र म विश्वासद्वारा येशु ख्रिस्टमा नयाँ गरी जन्मिन्छौँ पवित्र आत्माको शक्तिमा। अब हामीले के गर्नु पर्छ, बालकले जस्तै दुधको तृष्णा गर्छ हामीले परमेश्वरको वचनको तृष्णा गर्नुपर्छ होइन। त्यसरी हामी मुक्ति के भन्छ, शुद्ध आत्मिक दुधको तृष्णा, यहाँ शुद्ध आत्मिक दुध भन्ने चाहिँ परमेश्वरको वचन। त्यसले यहाँ परमेश्वरको वचनको बारेमा तपाईँलाई धेरै कुरा बताउन चाहन्थेँ मैले। पत्रुस 2:9 के छ, तर तिमीहरू त चुनिएका वंश, राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरको निजी प्रजा। अहिले घरको कुरा गरेँ नि, घर, मण्डली अनि जाति, हामी परमेश्वरको जाति, चुनिएको जाति, राजकीय पुजारीगिरी, रोयल फ्यामिली भन्छ नि थाहा छ तपाईँलाई। यहाँ रोयल फ्यामिली भने अर्कै अर्थ लाग्छ नि, उनीहरूलाई बोल्दाखेरि नै अर्कै शब्द लगाउनु पर्छ होइन। पहिला पहिला त झन् कस्तो थियो, तपाईँ र म त्यस्तो खालको रोयल होइन। हाम्रो राजा कहिले अन्त हुँदैन, उहाँ अनन्तको राजा हुनुहुन्छ। तपाईँ र उहाँको छोराछोरी हो के विश्वास गर्नुहुन्छ, तपाईँ र म उहाँको छोराछोरी, रोयल परिवार, पवित्र जाति, राजकीय पुजारीगिरी होइन, परमेश्वरको निजी प्रजा। उहाँले तिमीहरूलाई अन्धकारदेखि उहाँको उदयको ज्योतिमा ल्याउनु भयो ताकि तिमीहरू उहाँका आश्चर्यपूर्ण कार्यको घोषणा गर्न सक। त्यसैले यो कुरो हामीले बुझ्नु पर्यो, यो नयाँ परिवार, यो एउटा असल परिवार घर त्यतिखेर मात्रै सम्भव छ जतिखेर हामीमा यो कुरा हुन्छ, हामी परमेश्वरको परिवार भएको थाहा हुन्छ। त्यही आज अघि नै त्यो गीत गाएको एकतामा बाँध्नुहोस् तपाईँको प्रेमको डोरीले, प्रियहरू त्यो गाउनुहोस्, त्यो कण्ठ गर्नुहोस्, त्यो दिनदिनै गाउनुहोस् त्यो कोरस। त्यही हो हाम्रो लक्ष्य, हामीले त्यही कुरो चाहनुहुन्छ परमेश्वरले। अनि तपाईँ र म कसैले त्यो छोड्नु पर्दैन, यो अन्य कुरा गा जस्तो होइन, अन्य कुरामा छ नि, अन्य कुरा कहिलेकाहीँ के चाड पर्छ। हिजो अस्ति घोडे जात्रा आएको थियो होइन, म पहिला पहिला यहाँ बस्दाखेरि घोडे जात्रामा त कमसेकम जान्थेँ म, ए त्यो वरिपरि हिँडेको कति सम्झना छ। अस्ति थाहा पनि भएन कहाँ मतलबै भयो होइन, कि तपाईँले परमेश्वरको बारेमा त्यस्तै थाहा नहुने कुरा गर्नु सक्नुहुन्छ र? त परमेश्वरको बारेमा त हामी उत्सुकता हुनुपर्छ, किनभने तपाईँ र मलाई परमेश्वरको आत्माले डोर्याउनुहुन्छ। सत्यको कुरा, सत्यको कुरा गर्दाखेरि चाहिँ, सत्यको कुरा गर्दाखेरि असल घरको अर्को महत्त्वपूर्ण कुरा चाहिँ सत्यता हो होइन, सत्यता हो। वास्तवमा खुसी या सुखी हुन चाहने चाहिँ त्यसको सबभन्दा महत्त्वपूर्ण कुरा, जो मान्छे खुसी रहन चाहन्छ, सुखी हुनु, ह्याप्पी हुन्छ नि, ह्याप्पिनेस त जसलाई पनि चाहिन्छ नि होइन, इमान्दार हुनु। जब कोही मान्छे झुट बोल्छ नि, बनावटी कुरा गर्छ नि, एउटा झुट मान्छेले थाहा पाउँछ भने अर्को झुट, त्यसपछि अर्को झुट, त्यसपछि उसको जीवनै झुटै झुटले जान्छ। पहिलो पहिलो सत्य बोल्दाखेरि चाहिँ तपाईँलाई अलिकति इम्बेरस हुनसक्छ, तपाईँले मानिलिनुपर्छ र केही केही कुराहरूमा अलिकति अप्ठ्यारो हुन्छ फिनिस, तर तपाईँको आनन्द कहिले जाँदैन नि, बुझ्नुहुन्छ? त्यस कारण तपाईँहरूमा इमान्दार हुने कुरा सबभन्दा महत्त्वपूर्ण छ। त्यसैले त्यो घर जुन चाहिँ असल घर हो, जहाँ परमेश्वरको उपस्थित, त्यो चाहिँ पाखण्डी भन्छ अङ्ग्रेजीमा, एउटा हिपोक्रेट भन्छ, हिपोक्रेसी भन्छ, भनेको चाहिँ भन्छ एउटा गर्छ। तपाईँको कतिजना साथीहरू हुन्छ नि ठ्याक्क भन्छ अनि भोलि त अर्कै कुरा गरिदिन्छ, त्यो हिपोक्रेट हुन्छ भाइ।
पास्टर गुवाको म्युट भयो।
कहिलेकाहीँ त्यो पनि बोलिन्छ। अब यहाँनिर माफ गर्नुहोला, मैले देखिनँ, यहाँनिर कलसी 2:3 ज्ञान र बुद्धिको सारा भण्डारहरू ख्रिसमा गुप्त रूपले राखिएको छ। यसो ख्रिसमा नै सबै ज्ञानहरू छ, अनि त्यो चाहिँ परमेश्वरको वचनमा छ। परमेश्वरको वचनलाई उहाँको आत्माले हामीलाई प्रकट गरिदिनुहुन्छ। त्यस कारण तपाईँ र मैले जुन ज्ञान, स्वर्गीय ज्ञान छ, त्यो परमेश्वरको वचनबाट पाउँछौँ। त्यस कारणले घरमा भनेको चाहिँ असल घरमा चाहिँ नानीहरूलाई सही ज्ञानमा हुर्काउँछ। त्यसरी क्रिस्चियन परिवारको धेरै ठुलो भूमिका छ। हाम्रो नानीहरूले अब कतिचोटि चाहिँ आमा बाउको विचार के छ भने छोराछोरीहरू कसरी शिक्षित, कसरी ठुलो जागिर, कसरी ठुलो नाम, सबैको अगाडि नेता, तर कहिले पनि ऊ भित्र परमेश्वरीय ज्ञान, सच्याइ, नम्रता र एउटा असल परमेश्वरको दासले हुनुपर्ने, चेलाले हुनुपर्ने त्यस्तो विचार गरिँदैन। तपाईँ र मैले छोराछोरीलाई नेता होइन, धनी होइन, पढाइमा ज्ञानी होइन, परमेश्वरमा ज्ञानी, यो चाहिँ मुख्य कुरा हो। त्यो चाहिँ अन्तिम दिनमा काम लाग्छ। परमेश्वरमा भरोसा गर्नुपर्छ। त्यसरी हाम्रो मूल्य मान्यता नै अर्कै छ नि, अपसाइड डाउन हुन्छ नि, टोटल्ली फरक छ, टोटल्ली फरक छ। अनि यहाँनिर युहन्ना, यो चाहिँ अन्तिम भनेर सिताउँछु, युहन्ना 8:31 के छ, येसुले आफूमाथि विश्वास गर्ने यहुदीहरूलाई भन्नुभयो, तिमीहरू मेरो वचनमा रह्यौ भने तिमीहरू साँच्चै मेरो चेला हो। उहाँको चेला चाहिँ परमेश्वरको वचनमा रहने, तपाईँलाई थाहा छ वचनमा रहने भनेको चाहिँ उहाँको वचन पालन गर्ने, त्यस अनुसार जिउने, येसुको अगाडि जिउने। अनि यहाँनिर के लेखा छ, तब तिमीहरूले सत्य के हो सो जान्नेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र तुलाउनेछ। जब हामी सत्यमा लाग्छौँ, जब वचनमा रहन्छौँ, जब परमेश्वरमा रहन्छौँ, परमेश्वरले हामीलाई सत्य के हो प्रकट गरिदिनुहुन्छ। तपाईँ र मलाई साँचो स्वतन्त्रता सत्यताबाट आउँछ, झुटबाट होइन। त्यसैले तपाईँ र मैले सुरु गर्नुपर्छ। यो संसारमा हामीले जतिसुकै जिते पनि येसुको कुरा छैन, परमेश्वरमा बदल्या छैन, उहाँको धार्मिकतामा बदल्या छैन, काम लाग्दैन। येसु प्रभुले के भन्छ, सारा जगत हात पारेर आफ्नो आत्मा गुमायो भने के लाभ। तर पनि हामी के छौँ, हामीलाई संसारको पनि त अलिअलि प्रभाव छ नि, त्यस कारण हामीलाई धेरै जस्तो जगत हात पार्नेतिरै लाग्छ। तर जगतै हात पारे पनि सबैभन्दा धनी मान्छेहरू छन् नि अहिले संसारमा, तर येसु नहुने मान्छे गरिब हुन्थ्यो नि, धनी होइन। त्यो कुरो तपाईँ र मैले बुझ्नु पर्यो। यहाँ अर्को पद, यस कारण पुत्रले तिमीहरूलाई स्वतन्त्र गरायो भने तिमीहरू निश्चय स्वतन्त्र हुनेछौ। प्रभु येसुले स्वतन्त्र गर्नुहुन्छ, उहाँ नै हाम्रो स्वतन्त्र दिने हुनुहुन्छ। अनि वास्तवमा याकुबले के भन्छ, कुनै मानिसले वचन सुन्छ तर पालन गर्दैन भने त्यो एउटा यस्तो मानिस जस्तो हुन्छ जसले आफ्नो मुहार ऐनामा हेर्छ, किनकि त्यसले आफैलाई हेर्छ र गइहाल्छ र त्यो आफै कस्तो थियो त्यो तुरुन्तै बिर्सिहाल्छ। परमेश्वरको वचनमा तपाईँ र म डुब्ने कुरा। अनि अस्ति यहाँनिर हामीले जोआसलाई परमेश्वरमा समर्पण गर्दै थियो, मैले तपाईँलाई व्यवस्था 6 अध्याय पढेको थिएँ, त्यहाँ परमेश्वरको 6 अध्याय व्यवस्था पढ्नुहोस्, आज मलाई समय छैन। महत्त्वपूर्ण कुरा, परमेश्वरको वचनलाई मनमा राख्ने कुरा 6:6 लेखेको छ। त्यसैले अब अन्तिम अन्तिम कुरा, तेस्रो कुरा, प्रेम, सत्यता, अनि यो सङ्कष्ट भनेको चाहिँ सङ्कष्टमा धीरज गर्ने। अघि सुरुमा मैले अलिअलि भनिसकेँ, जागृति पाएको मान्छे अरूले हामीलाई दुःख दिँदा, विरोध गर्दा पनि हाम्रो उत्प्रतिको जवाब चाहिँ धीरजबाट, प्रेमबाट, भलाइबाट, परमेश्वरलाई महिमा दिने किसिमले आउँछ। मान्छे छक्क पर्छ, एउटा गाला हिर्काएको अर्को थापेको जस्तै। अनि यहाँनिर रोमी 5:3-5 हेर्नुभयो भने यो कुराहरू हामी पाउँछौँ। यति मात्र होइन, तर हामी आफ्नो सङ्कष्टमा रमाउँछौँ, यो जानेर कि सङ्कष्टले सहनशीलता उत्पन्न गराउँछ, सहनशीलताले चरित्र र चरित्रले आशा उत्पन्न गराउँछ, आशाले हामीलाई निराशा गराउँदैन, किनकि हामीलाई दिएका पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रो हृदयमा खनाइएको छ। त्यसकारणले अब यो अर्को अर्को विषय थियो, तपाईँलाई त्यो सबै कुरा भन्न हामीसँग समय छैन। यसले 3 कुरा आज मैले तपाईँलाई भनिन्छु, अनि यो अन्तिम कुरा चाहिँ सङ्घर्ष अथवा स्ट्रगल अथवा सताव र यो पावनले कतिमा दुःख कष्टको बारेमा कुरा गरेको तपाईँले देख्नुहुन्छ, सफरिङ होइन त्यो खोजेछ उसले, तर के गर्यो पावल, जस्तो सुकै विरोध र दुःख पर्दा पनि धार्मिकता होइन, धार्मिकता यसु प्रभुले त्यसै गर्नु, यसुको जीवनमा उहाँलाई हिर्काउने, उहाँलाई थुक्ने, उहाँले त्यसको जवाब के पनि दिनु भएन। अब त्यो सम्भव छ र सम्भव छ यदि एउटा उद्देश्य लिएर तपाईँहरू म यो संसारमा हिँड्छौँ भनेदेखि। अनि अघि सुरुमा मैले प्रेरित 1:8 भनेको थिएँ नि होइन, अनि अलिकति एक्सप्लेन गर्ने विचार थियो प्रेरित 1:8 अनि मत्ती 28:18-19-20। आज समय छैन, अर्को दिन म गर्छु। 1:8 चाहिँ हामीलाई उहाँले गवाहीको लागि यो संसारमा राख्नुभएको छ। हाम्रो गवाही दुई किसिमले हुन्छ, एउटा वचनबाट घोषणा गर्ने, अर्को जीवनबाट प्रदर्शन गर्ने, डिक्लेरेसन डेमोन्स्ट्रेसन भन्छ। अनि यो डेमोन्स्ट्रेसन गर्ने र घोषणा गर्ने सबभन्दा राम्रो ठाउँ चाहिँ घर हो। तपाईँहरू मेरो घर एउटा परमेश्वरको उपस्थिति भएको ठाउँ, उहाँले बनाएको त्यो ठाउँमा सबभन्दा धेरै ल्याबोरेटोरी जस्तै त्यहाँबाट हुर्किने मान्छेहरू एउटा परमेश्वरमा समर्पित चेलाको रूपमा हुर्किनुपर्छ, बुझ्नुहुन्छ। अनि मात्रै मण्डली एउटा येशूको शरीर पवित्रतामा हुर्किएको एकतामा हुन सक्छ। त्यसरी हरेक घरबाट यो कुरा सुरु हुनुपर्छ। परमेश्वरले हामी हरेकलाई आशिष दिउँ।